नागरिकले लापरवाही गरेको भन्दै सरकारद्वारा लकडाउनमा कडाई गर्ने तयारी।
अबुई, पत्रिका भित्रै छिरौला जस्तै के पढ्दैछौ करुणा जिग्री तिमी?
के हुनु नि सबिन, लकडाउन फेरि कडा गर्ने तयारी भन्ने समाचार रहेछ के? त्यही हेर्दै थिए। हेर न, अब हामी मानिसहरूलाई के भएको होला के? झन् मजाले आफ्नो काम गर्न पाएका छौँ, व्यापार व्यवसाय हुनेले पनि व्यापार व्यवसाय सञ्चालन गर्न पाएका छौँ। अब फेरि लकडाउन कडा भयो भने त यी सबै कुराहरू बन्द हुन्छ ल, ओकेन भन त तिमी नै?
त्यो त पक्कै पनि हुन्छ नि करुणा जिग्री, फेरि लकडाउन कडा हुने बित्तिकै समस्यामा पर्ने भनेको त हामी नै होकेन भन्नुहोस् त जिग्री। कामकाजमा निस्किन पाइँदैन, जसले गर्दा आम्दानीको स्रोतहरू बन्द हुन्छ अनि दैनिक व्यवहार चलाउनु पनि मुस्किल हुन्छ, होकेन भन्नुहोस् त जिग्री।
हो नि सबिन, त्यति मात्रै नभएर विश्व स्वास्थ्य संगठनले पनि लकडाउनमा लापरवाही गर्नु भनेको संक्रमणलाई स्वागत गर्नु हो, त्यसैले नागरिक आफै जिम्मेवार हुन जरुरी छ भनिरहेको छ। यति थाहा हुँदा हुँदै पनि लापरवाही गर्ने हो त भन्या?
त्यही त करुणा जिग्री, फेरि हेर न, अझै कोरोनाको भ्याक्सिन पत्ता लागिसकेको छैन, यसको लागि विभिन्न देशले भ्याक्सिनको लागि विभिन्न प्रयोगहरू पनि गरिरहेका छन्, त्यसैले भ्याक्सिन नबनुन्जेलसम्म चाहिँ सबैजनाको सहज पहुँच नहुँदा चाहिँ हामी आफै नै सचेत हुनुपर्छ जस्तो लाग्छ है मलाई त।
एकदमै सही भन्यो कि सबिन तिमीले, साथी हामीले बारम्बार भनिरहेका छौँ र तपाईँ आफैलाई पनि यो कुरा थाहा नै छ, त्यसैले नि साथी अब हाम्रो भन्नाले नि साथी नागरिक आफैको पालो भएको छ जिम्मेवारी निर्वाह गर्ने।
पक्कै पनि, तपाईँ हामी सबै आफ्नै जिम्मेवारी पुरा गर्यौँ र नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले भने अनुरूप सामाजिक दूरी कायम गर्ने सुरक्षाको उपाय अप्नाउने हो भने त लकडाउन फेरि कडा बनाउनु पनि पर्दैन अनि हामी सुरक्षित तवरले आफ्नो काम गर्न पनि सक्छौ, हो कि भन्नुहोस् त जिग्री?
एकदमै हो नि सबिन, त्यसैले नि साथी लकडाउनको पालना गरौँ, आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षामा ध्यान दिइराखौँ भन्दै नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी तपाईँको आफ्नै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको यो बिल्कुलै नयाँ 991 भागमा तपाईँसँग रमाइलो कुराकानी गर्न आइसकेको छु म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा।
र करुणा जिग्री सँगै म पनि छु है जिग्री, तपाईँको आफ्नै हसिलो रसिलो अनि चिटिक्क परेको जिग्री सबिन टुपी पालेर।
सबिन, अब म तिमीलाई अनि हाम्रो प्यारो प्यारो साथीलाई हामीलाई एकदमै धेरै माया गर्ने हाम्रो नियमित श्रोता झापाको साथी तुलसा आचार्य गौतमले पठाउनु भएको रचना उहाँकै आवाजमा सुनाउँछु, सुन्छौ नि?
यस्तो कुरा पनि भनिराख्नु पर्छ र करुणा जिग्री, फटाफट सुनाइहाल न जिग्री तुलसाको रचना उहाँकै आवाजमा।
हुन्छ हुन्छ सबिन।
कतिपय यस्ता तिता सत्य हुने गर्छन् जीवनमा, तिथि मिति प्रत्येक वर्ष त्यही पल दोहोर्याइदिन्छन्, आफू नरहे पनि जीवनभरलाई आफ्नो दाग छोडेर गइदिन्छन्, आखिर जे जे आइपरे पनि सहनु नै पर्ने जीवन, साथ छोडेर जानेले गए पनि आफ्नो मिति रहन्जेल बाँच्नु पर्ने जीवन, केही गर्न नसकी टुलु टुलु हेरेर नियतिलाई दोष दिँदै बस्नु पर्ने जीवन, कर्ममा विश्वास राख्दै प्रगति पथमा लम्कनु पर्ने जीवन, जति चोट दिए पनि गनी गनी सही दिन्छु अब त म केही नभने, आँसु झार्दिन अब मलाई पुगिसक्यो रुन, जति पीडा आए पनि हाँसिदिन्छु है सुन, जति पीडा आए पनि हाँसिदिन्छु है सुन, वारे जीवन हाम्रो जीवन।
साथी तुलसा आचार्य गौतम, यति राम्रो रचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ है।
र जिग्री, तपाईँ पनि उहाँले जस्तै आफ्नै आवाजमा आफ्ना रचनाहरू हामीलाई पठाउन चाहनुहुन्छ या त तपाईँको गाउँठाउँमा भएका कुराहरू हामीलाई कथाको माध्यम मार्फत पठाउन चाहनुहुन्छ भने फटाफट पठाइनुहोस् है त हाम्रो कार्यक्रमको स्तम्भ जीवन भोगाईमा, हामी तपाईँका रचनालाई कार्यक्रममा पालै पालो प्रसारण गर्नेछौँ।
मेरो कथा साथीसँग मनका कुरा मार्फत।
साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्।
तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ।
र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनको लागि ठेगाना रहेको छ facebook.com/ssmkradio।
ल त जिगी, तपाईँ आफ्ना कुरा हामीलाई सेयर गर्दै गर्नु होला भन्दै करुणा जिगी, यो कोरोनाको महामारीको कारणले गर्दा यो एपिसोडमा पनि हामीले नाटक प्रसारण गर्न सकेनौँ, तर नाटक प्रसारण नगरे पनि हाम्रो नाटकको पात्रहरू घने, बिर्खे, किशोरी र मायाले अहिलेको समयमा आफ्नो समय कसरी सदुपयोग गर्नु भएको छ भनेर आफ्नो कुरा सेयर गर्नु भएको छ, बरु उहाँकै कुराहरू सुन्ने हो कि?
भइहाल्छ नि सबिन, साथी तपाईँ पनि सुन्नुहोस् है त उहाँहरूको कुरा।
नमस्कार साथीहरू, मलाई चिन्नु भयो त, म माया। हजुर, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला है। यस महामारीको टाइमिङमा कोरोना भाइरसबाट बच्नको लागि म र मेरो परिवारले के गर्दैछ जान्न चाहनुहुन्छ? तपाईँहरू पनि गर्नुहोस् है त। सर्वप्रथम त हामी भिडभाडमा गएका छैनौँ, तपाईँहरू पनि नजानुहोस् नि। त्यसै गरी साबुन पानीले नियमित रूपमा हात धोइरहेका छौँ, तपाईँहरूले पनि धुनुहोला। अनि खोक्दा र ह्याछ्यु गर्दा नाकमुख छोप्नुहोला। त्यसै गरी पशुजन्य मासु तथा अन्डाहरू राम्रोसँग पकाएर मात्रै खानुहोला, सकेसम्म पशु पन्छीसँग टाढै बसेको राम्रो। हस् त साथी, अहिलेलाई गएको है त, तपाईँहरू सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्।
हेलो साथी, म डाँडा खर्क युवा क्लबको अध्यक्ष बिर्खको तर्फबाट नमस्कार। यो कोभिड 19 भाइरसले विश्वलाई नै सताएको बेला सबैभन्दा सावधानी अनुरूप WHO को सल्लाह बमोजिम नेपाल सरकारले तोकेको नियम सेल्फ क्वारेन्टिनलाई मैले पनि अप्नाएको छु। सरसफाइमा बढी ध्यान दिँदै, टोलमा बिना काम घुमफिर नगरी, अनि चौतारीमा चिया खान नगई, सामाजिक दूरी पनि कायम गर्दै मैले पनि यो संक्रमण फैलिन नदिन आफ्नो पक्षबाट सहयोग गरेको छु। होइन त गरे ए घने पनि सेल्फ क्वारेन्टिनमै पो छ त, कस्तो बिर्सेछु। हाम्रो यो समाजलाई, यो देशलाई पहिले जस्तै कोरोना मुक्त बनाउन सक्छौ।
ए बै साथी, नमस्ते छ है, म किशोरी। साथी, तपाईँसँग भेट्न नपाएर मलाई कस्तो नराम्रो लागिरहेको थियो नि। अनि तपाईँले सेल्फ क्वारेन्टाइनमा बस्दा के कस्तो सावधानी अपनाउनु भयो साथी? मैले त घरमै बसे, हरेक दिन नआउने, सरसफाइमा ध्यान दिने, अनि घरका परिवारका सदस्यसँग पनि भौतिक दूरी कायम राखे, अनि साबुन पानीले मजासँग हात मुख धोए, स्वास्थ्यवर्धक खानेकुरा पनि खाएँ, अनि फलफुलहरू पनि राम्रोसँग पखालेर मात्रै खाएँ। अनि अब इक्जाम हुने त टुङ्गो छैन, तर पनि मैले पढेर बसेँ नि साथी, अनि खेलेँ, अनि टिभी पनि हेरेँ, अनि मलाई साथीसँग भेट्न नपाएर चाहिँ कस्तो नराम्रो लागिरहेको थियो। तपाईँ पनि एकदम सेफ बस्नु है साथी।
नमस्ते साथीहरू, म तपाईँहरूको आफ्नै खाने के, अब लकडाउन छ भन्ने कुरो त सबैलाई थाहा छ, किन भनेर पनि त्यो सबैलाई थाहा छ। अब यो कोभिड 19ले गर्दा फेरि सबैजना अब लकडाउनमा बसेको छ, म पनि बसेकै छु, तर मैले कामहरू पनि गरिरहेको छु है साथी। अब अहिले चाहिँ मैले भन्नुपर्दा, मैले यो गएको समयमा मैले चाहिँ विशेष गरी सरसफाइमा एकदमै ध्यान दिन्थेँ, दिइ पनि रहेको छ है, फेरि दिन्थेँ मात्र होइन, अनि मेरो म बस्ने ठाउँ, म बस्ने कोठा पुरै सफा गर्थेँ, घर सफा गर्थेँ। मैले चाहिँ बाहिर कहीँ गएर आयो भने पनि साबुन पानीले बारम्बार मैले मिजी हात धुन्थेँ, अनि बेला बेलामा सेनिटाइजर पनि प्रयोग गर्थेँ, तर बढी चाहिँ म साबुन पानीले हात धुन्थेँ है साथी। अनि त्यो गरेँ साथी, अनि सरसफाइमा एकदमै ध्यान दिइरहेको थिएँ, एकदमै नियमित रूपमा दिन्थेँ, जाने यो कोभिडले गर्दा त ओहो हात धुनुपर्छ भनेर दिमागमा आइरहन्थ्यो कि साथीहरू। अरू भनेको अब बाहिर गएर आउँदाखेरि विशेष गरी कहीँ गएर आयो भने पनि मलाई लुगा चाहिँ सर्लक्क खोलेर अब एकसारो नुहाउँथेँ, अनि लुगा पनि धुन्थेँ। यसरी चाहिँ मैले चाहिँ अलिकति सतर्कता चाहिँ त्यो किसिमले अप्नाएको, कहीँ गयो भने पनि सेनिटाइजर चाहिँ सानो टक्क गोजीमा हाल्न मिल्ने क्या टिटिक्क परेको हो त्यो सेनिटाइजर चाहिँ मैले बोकेर हिँड्थेँ।
यो महामारीको बेलामा आफू कसरी बसिरहेको छु, यो बसाइमा के गरिरहेको छु भनेर जानकारी दिनुभएकोमा घने, बिर्खे, किशोरी र मायालाई धेरै धेरै धन्यवाद। सम्भवतः चाँडै नै हामी भेट्ने पनि बाचा गर्छौँ है।
त्यही त, अनि झिग्री, हामीले चाँडै यो कोभिड 19 जितेर हामी पुरानै अवस्थामा फर्किनेछौँ। त्यसको लागि चाहिँ हाम्रो घने, बिर्खे, किशोर र मायाले भनेको जस्तै हामी आफैले नै सावधानीको उपायहरू अपनाउनु पर्छ जस्तो लाग्छ है।
पक्कै पनि। र साथी, हाम्रो देशमा कोरोनाको संक्रमण दिनदिनै बढिरहेको अवस्था छ, त्यसमाथि भारत लगायत तेस्रो मुलुकबाट नेपाल आउने नागरिकको संख्या पनि बढी नै रहेको छ।
त्यही त, अब हेर्नुहोस् न झिग्री, बाहिरबाट आउनेको संख्या बढे पनि क्वारेन्टिनमा बस्नेको संख्या भने अहिले एकदमै न्यून रहेको छ के।
हो नि सबिन, अनि नि साथी, तपाईँ सबैलाई थाहा भएकै कुरा हो, क्वारेन्टिन भनेको सरुवा रोगको संक्रमण नफैलियोस् भनेर मानिसलाई अलग्गै राख्ने अभ्यासलाई क्वारेन्टिन भनिन्छ। तर नेपालको क्वारेन्टिनको अवस्था चाहिँ सोचेको जस्तो राम्रो हुन सकेको छैन भन्ने कुरा त हामीले विभिन्न खबरहरूबाट थाहा पाइरहेका छौँ। ल, हो कि भन्नुहोस् त।
हो नि करुणा झिग्री, यदि क्वारेन्टिन सरकारले तोकेको मापदण्ड अनुसार भएको भए यति धेरै कोरोना भाइरस फैलिन सक्दै सक्दैन थियो जस्तो लाग्छ कि मलाई त।
त्यही त भनेको सबिन, अब हेर न अहिले धेरै समाचारमा आइरहेको कुरा क्वारेन्टिनमा मान्छे क्षमता भन्दा बढी राख्ने अनि क्वारेन्टिन पनि स्कुल क्याम्पसमा निर्माण गर्ने जहाँ बिजुली खानेपानी शौचालयदेखि इन्टरनेटको पनि असुविधा रहेको छ।
त्यो त पक्कै पनि हो नि, अब त्यति मात्रै नभएर क्वारेन्टिनमा बस्दाको खाना पनि गुणस्तरहीन, खाना समयमा नभएको अनि त्यस्तै सरसफाइ पनि राम्रो नभएको कारणले गर्दा क्वारेन्टिनमा बस्ने मानिस झन् बिरामी पर्ने सम्भावना बढेको छ क्या।
हो नि, अब हेर्नुहोस् न साथी, क्वारेन्टिनमा सुत्ने ठाउँको अभावले स्कुलको बेन्च टेबलमा पनि सुत्नुपर्ने बाध्यता अनि अहिले बर्खाको सिजन भएकाले बाढी पहिरोको डर अनि सर्प र अन्य विषालु किराको पनि एकदमै धेरै जोखिम बढिरहेको छ।
त्यही भनेको, त्यसमाथि हेर न, वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आफैले भाडा तिरेर नेपाल आएका छन् र उनीहरूलाई राख्ने भनेर होटेलमा क्वारेन्टिनको व्यवस्था पनि गरिएको छ, तर हेर न, होटेलको शुल्क एकदमै महँगो, पैसा अनुसारको सुविधा नभएको भनेर कतिजनाले सोसियल मिडियामा आफ्ना कुराहरू पनि त राख्नु भएको छ नि, हो कि भन न।
एकदमै हो नि सबिन, अब हेर्नुहोस् न, आफैले पैसा तिर्छु, यो COVID-19 लड्ने राम्रो वातावरण मिलाइदेऊ भन्दा पनि नपाएको अवस्थामा कति गाह्रो हुन्छ होला कि, तिमी आफै भन त।
हो नि, र यसरी विदेशबाट आउनुभएको एकजना जिग्रीसँग त तिमीले कुरा पनि गरेको थियौ भनेर भनेको होइन करुणा जिग्री, उहाँ अहिले विदेशबाट आएर काठमाडौँको होटेलमा बसिरहनु भएको छ र कसरी बसिरहनु भएको छ भनेर।
हो नि सबिन,
त्यसो उहाँकै कुरा सुनौ न त, हुँदैन
भइहाल्छ नि सबिन साथी, सुनौ है त बलिराम प्रसाद धामीको कुराकानी।
क्वारेन्टाइनमा बस्नु आफ्नो स्वास्थ्य प्लस परिवारको लागि अरू सबैको लागि राम्रो हो, सरकारले नै 14 दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ, आफ्नो लगायत परिवार नाता गोता र प्लस अरूलाई पनि यसले बचाउँछ, आफूलाई नभए पनि अब अरू भएको व्यक्तिबाट अब विभिन्न माध्यमले सरिसक्छ। यो अब आफूलाई पोजिटिभ नदेखिए पनि बाहिरबाट आउँदा आफूसँगै आउने अरू अरू मानिसहरूसँग पोजिटिभ हुन सक्छ अथवा उनीहरू नभए पनि केही लक्षणहरू देखिएपछि अब आफूलाई पनि सर्न सक्छ, त्यही भएर 14 दिनको निगरानीमा आफू बसेर सेल्फ क्वारेन्टाइन हुन्छ कि होटल क्वारेन्टाइन हुन्छ कि कसरी हुन्छ, 14 दिन चाहिँ आफू निगरानीमा बसेर घर जाँदा चाहिँ राम्रो हो, त्यसले गर्दाखेरि आफू ढुक्क भइन्छ होइन। हामी बसेको अहिले यो होटेल सरकारले नै सोचेको होटलहरूमध्ये एउटा होटेलमा बसिराखेका छौँ, जुन चाहिँ यहाँको प्रोटोकल अनुसार एकदम व्यवस्थित छ, परिवारलाई मिस गर्नुभन्दा परिवारलाई सेफ राख्नु धेरै राम्रो कुरा हो। त्यो हिसाबले चाहिँ अब अलिअलि मिस गर्दा खासै ठुलो प्रब्लम हुँदैन, किनकि यत्रो दिन त बाहिर बसिएको होइन, आएर अब 14 दिन 10 दिनको लागि फ्यामिलीलाई पुरै मिस गरेछु होइन, यति मिस गरिदिनु गइहाल्नुपर्छ भनेर आफ्तिर घर जानु त्यति मिसी पनि हुँदैन। हरेक क्वारेन्टाइनमा अब सरकारले तोकेको मापदण्डहरू पुरा गरेर नै गर्न खोज्नुभयो, तर कस्तो छ भने कतिपय ठाउँहरूमा अब रिसोर्सको भनौँ न अभावको कारणले गर्दा पनि अब डिस्टेन्स मेन्टेन नभएको हुनसक्छ होला, अथवा एयरपोर्टबाट ल्याउँदाखेरि एउटै बसमा आउँदाखेरि अब सँगैको सिटमा बसेको पनि हुनसक्छ होला होइन। त्यस्तो अवस्थामा अब सकेसम्म अहिले मेन्टेन गर्ने हो, जस्तो बसमा ल्याउँदा पनि अब कम्ती एउटा सिट याद गरेर राखेर ल्याउँदा अझ प्रभावकारी हुन्छ, जस्तो हामी पनि आउँदाखेरि कतिपय बसमा अब मान्छेहरू आफू खुसीले बसे, तर त्यो चाहिँ अहिले नयाँ नियमले पनि होला, जस्तो PCR गराएर उतै नेगेटिभ आएकाहरू त्यसरी पनि बसेको हुनसक्छ। खासमा क्वारेन्टाइन सेल्फ क्वारेन्टाइन र यो आइसोलेसन भनेको एउटा व्यक्ति एउटा रुममा हो, तर त्यो सम्भव हाम्रो देशमा अब छैन, किनकि रिसर्च गर्दा छ अनि जे छ त्यसैको आधारमा गर्दाखेरि कम्तीमा 2-4 मिटरको डिस्टेन्स राखेर बेडहरू अझ डिस्टेन्स बढाउँदाखेरि राम्रो हुन्छ। सबैलाई चाहिँ एकदम दिनदिनै एक खालको निर्देशन दिने, ल जतिपल्ट जानुहुन्छ टोयलेट जानुहुन्छ अथवा यताउति केही चिज छुनुहुन्छ सेनिटाइजर लगाइहाल्नुपर्छ, त्यस्तो खालको कुराहरू अलिकति बढी उहाँलाई दिनदिनै भनिराख्यो भने अझ प्रभावकारी होला त्यो सेन्टरमा बस्नेले, अब त्यसरी गर्दा चाहिँ अलिक प्रभावकारी होला कि जस्तो लाग्छ।
आफ्नो कुरा सेयर गरिदिनु भएकोमा र क्वारेन्टिनमा किन बस्नुपर्छ भन्ने जस्ता कुरा भनिदिनु भएकोमा बलिराम प्रसाद धामीलाई धेरै धेरै धन्यवाद।
र उहाँले भन्नुभयो जस्तै घर परिवारको सदस्यलाई त्यति पछि विदेशबाट आउँदा पनि भेट्न नपाउँदा कति गाह्रो हुन्छ भन्ने कुरा त हामी पनि महसुस गर्न सक्छौ नि, होइन करुणा जिग्री?
हो नि सबिन, त्यसमाथि सोचेको जस्तो व्यवहार होटेलबाट नपाउँदा कति गाह्रो हुने रहेछ र राम्रो व्यवहार हुँदा कति राम्रो लाग्ने रहेछ भनेर पनि त थाहा भयो नि, ल खेन भन त।
हो नि, एकदमै गाह्रो हुन्छ नि, हामीले पनि कति न्युजहरू देखेको सुनेको छौ नि, क्वारेन्टिनमा बस्न नसकेर होम क्वारेन्टिनमा बस्ने भनेर आफ्नै घर गएको, तर यसो सोचौ त यसरी हामी क्वारेन्टिनमा नबसी घरमा गएर बस्यौँ भने आफ्नो परिवार अनि समुदायलाई कति असुरक्षित बनाउँछौ भनेर।
त्यो त एकदमै असुरक्षित हुन्छ नि सबिन, तर मलाई के लाग्छ भने नि यस्तो गर्नुमा त उहाँहरूको बाध्यता पनि छ जस्तो लाग्छ के। अब यदि क्वारेन्टिन नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार भएको भए त यस्तो हुने नै थिएन नि, लौकेन भने त तिमी नै
हो नि करुणाजी। बरु सुन न, हाम्रो प्रदेश दुईमा यो समयमा अवस्थित क्वारेन्टिन तथा आइसोलेसनका कारण मान्छेले भएका समस्याहरू के छन् र त्यो किन भइरहेको छ भनेर हाम्रो सामुदायिक संवाददाता जिग्री रञ्जितले रेडियो सामग्री पठाउनु भएको छ, बरु त्यही सुनाउनु हुँदैन?
भइहाल्छ नि सबिन साथी, सुनौ है त यो रेडियो सामग्री।
प्रदेश दुईमा कोरोना संक्रमितको संख्या अरू प्रदेशको तुलनामा बढी नै देखिएको छ। अब यस्तो समयमा चाहिँ क्वारेन्टिनको व्यवस्थापन तथा आवश्यकताको विषयमा हामी कुराकानी गरेका छौँ।
म विजय कुमार झा, वरिष्ठ जनस्वास्थ्य प्रशासक, सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयमा चाहिँ कार्यरत छु र अहिले म सामाजिक विकास मन्त्रालय अन्तर्गत यो कोरोना सम्बन्धी विषयमा चाहिँ हेर्दैछु। प्रदेश नम्बर दुईमा अहिलेसम्म 455 टोटल क्वारेन्टाइनमा 31,816 बेडहरू छन्। 6,644 जना क्वारेन्टाइनमा हुनुहुन्छ अहिलेसम्मको प्राप्त नतिजा चाहिँ। 1,796 आइसोलेसन बेडहरू सञ्चालित छन् जसमा 804 जना चाहिँ अहिले हुनुहुन्छ। होम क्वारेन्टाइनमा 16,418 जना हुनुहुन्छ। क्वारेन्टाइनलाई व्यवस्थापन गर्नको लागि मुख्य रूपले बेला बखत चाहिँ हामीले अनुगमन गरेका छौँ, फिडब्याकहरू दिएका छौँ, पृष्ठपोषणहरू गरेका छौँ। सुरक्षाकर्मीहरू हुनुहुन्छ, सुरक्षाको व्यवस्था छ, सुधर सफाई गर्नेदेखि लिएर खाना पिना र रहन बस्नको लागि इत्यादि त्यो सबैको लागि चाहिँ त्यो निर्देशिका नै जारी भएको छ। अनि क्वारेन्टाइनहरूमा पनि कमी कमजोरीहरू चाहिँ देखियो, कतिपय अवस्थामा चाहिँ धेरै राम्रो पनि त्यहाँनिर क्वारेन्टाइनहरू छन्, त्यही चाहिँ अझै सुधार गर्नुपर्ने देखिन्छ। क्वारेन्टाइनबाट फर्केपछि अथवा आइसोलेसनबाट फर्केपछि पनि चाहिँ कम्तीमा एक हप्तासम्म चाहिँ होम क्वारेन्टाइनमा पनि 2 मिटरको दूरी चाहिँ कायम गरेर मास्क लगाउने र हात धुने डराउने चाहिँ त्यो त्रसित हुने भन्ने अवस्था भन्दा पनि जो चाहिँ ज्ञान छ त्यसलाई प्रयोग गर्नु पर्यो र प्रयोग गरेपछि आफू पनि बच्नु पर्यो, अरूलाई पनि बताउने उपायहरू सिकाउनु पर्यो।
अहिले क्वारेन्टाइन तथा आइसोलेसनका कारण मान्छेले कस्ता कस्ता समस्याहरू भोगिरहेका छन् भन्ने विषयमा चाहिँ केन्द्रित भएर नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदन उपाध्यायसँग कुराकानी गरेका छौँ।
क्वारेन्टिनको व्यवस्थापन गरिया छ, पालिकामा पनि गरिया छ, सबैले गराए तर समस्या कहाँनिर छ भने अलिकति कोअर्डिनेसनको पाटोको फितलो भएको देखिन्छ। एउटा 4 दिवारीमा भित्र बन्द गरिदिउँ, तिमीहरू बाहिरबाट आएका हौ, तिमीहरूले रोग ल्याएको छौ, तिमीहरू चाहिँ यहाँ बस्नुपर्छ 14 दिन। त्यो 14 दिन बस्ने व्यवस्थापन चाहिँ कस्तो हुनुपर्छ भन्ने कुराको जुन एउटा चाहिँ हेर्नुपर्ने हामीले उहाँहरूको खानपान बसाइ उहाँहरूको मानसिक अवस्थाले अलिकति विचार गर्नुपर्ने काउन्सिलिङ गर्नुपर्ने पाटोहरूलाई हामीले बिर्स्यौँ। निर्देशिकामा त्यो कुरा लेखेको चाहिँ छ व्यवस्थापन गर्नुपर्छ भनेर, र त्यो व्यवस्थापन चाहिँ किताबमा मात्रै सीमित भयो। हामीले व्यक्तिगत रूपमा र संस्थागत रूपमा त्यहाँ गर्न सकेनौँ। मानसिक रूपमा पनि उहाँहरू चाहिँ अलिकति त्यहाँ विक्षिप्त भएपछि उहाँहरू भाग्ने क्रम पनि भयो। अर्को क्वारेन्टिनबाट मान्छे भाग्ने अथवा चाहिँ छोड्ने काम थियो भने स्वाब कलेक्सन बेलामा भएको छैन। स्वाब कलेक्सन भए पनि ल्याबमा पुगेपछि ल्याबले पनि समयमा हामीले रिपोर्ट डिस्पेन्स गर्न सकेका छैनौँ। हिजो अस्ति पनि मान्छे भाग्न खोजेका हुन्, अहिले पनि जस्तो क्वारेन्टिनको व्यवस्थापन हुनुपर्ने त्यो किसिमको पक्कै पनि भएको छैन।
हामीलाई प्रदेश दुईमा अव्यवस्थित क्वारेन्टिन तथा आइसोलेसनका कारण मान्छेले भोगेको समस्याहरूको बारेमा जानकारी गराइदिनु भएकोमा हाम्रा प्रदेश दुईका सामुदायिक संवाददाता साथी रञ्जित यादवलाई धेरै धेरै धन्यवाद।
पक्कै पनि यति धेरै समस्याको बिचमा पनि कतिजना जिग्रीहरू क्वारेन्टिनमा अझै बसिरहनु भएको छ, उहाँहरू जिग्रीले चाहिँ अझ धेरै आफ्नो ख्याल गर्नु होला भन्छु। र होम क्वारेन्टिनमा पनि बस्ने जिग्रीहरूले चाहिँ क्वारेन्टिनमा बस्दाको नियमको चाहिँ पालना पक्कै पनि गर्नु होला नै भनेर भन्न चाहन्छु है म चाहिँ।
एकदमै हो नि सबिन। अनि नि साथी हेर्नुहोस् न, अब क्वारेन्टिनको अवस्था नराम्रो भएको कारणले गर्दा कतिजना साथी त त्यहीँबाट रोग सर्छ कि, यहाँ बसिरहँदा मलाई बाहिरको मान्छेले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुराहरू मनमा खेलाउने र त्यहाँको वातावरण देखेर दिगदार हुने, डिप्रेसनमा जाने, एक्लोपनको महसुस हुने जस्ता समस्या पनि देखिएको छ के।
यति मात्रै कहाँ हो र करुणा जिग्री, क्वारेन्टिनमा बस्दा बस्दै पनि कतिजनाले आत्महत्या जस्तो गलत कदम पनि उठाउनु भएको छ, जुन कुरा त राम्रो होइन नि, हो कि भन्न त।
सही भन्यो के सबिन तिमीले। त्यही भएर नि साथी मलाई त के लाग्छ भने नि अरू विभिन्न देशको क्वारेन्टिन जस्तै हाम्रो देशको क्वारेन्टिन व्यवस्थित हुनुपर्छ। जस्तै कि सामाजिक दूरी कायम गरेको हुनु पर्यो, हाइजिन पनि राम्रोसँग मेन्टेन गरेको हुनु पर्यो, अनि जति क्षमता छ त्यति मात्रै मानिस राख्नु पर्यो। साथै मानिसहरू डिप्रेसनमा नजाउनु भनेर मनोरञ्जनका तथा ज्ञानवर्धक कुराहरूको पनि व्यवस्था हुनु पर्यो, ल हो कि होइन भन त।
भोलि करुना त्यही भएर झिकी हामीले आफ्नै घर यानि कि सेल्फ क्वारेन्टिनमा बस्दा झ्याल भएको कोठामा एक्लै बस्ने छुट्टै बाथरुम र शौचालयको प्रयोग गर्ने आफ्नो कोठा आफैले सफा गर्न सक्छौ र यो चाहिँ हामीले आफूमा भएको संक्रमण अरूलाई नसरोस् भन्नको लागि गर्न सक्छौ है
पक्कै पनि हो नि सबिन बरु सुन न हाम्रो प्रदेश 5 को क्वारेन्टिनको अवस्था के छ भनेर हाम्रो सामुदायिक संवाददाता साथी विकास थापाले रिपोर्ट बनाएर पठाउनु भएको छ बरु त्यही रिपोर्ट नै सुनौ न
नेपालमा कोरोना भाइरस COVID-19 संक्रमण 7 प्रदेशका 77 जिल्लामा फैलिसकेको छ कोरोनाबाट सबैभन्दा बढी प्रदेश नम्बर 5 प्रभावित भएको छ सामाजिक विकास मन्त्रालयका सामाजिक शाखा प्रमुख उमाशंकर चौधरीले बताउनुभयो
तराईका 6 जिल्लामा चाहिँ क्वारेन्टाइन स्थापनाका लागि हरेक जिल्लामा तराईका जिल्लाहरूमा 20,00,000 रुपियाँको दरले जिल्ला प्रशासन कार्यालयहरूमा क्वारेन्टाइन स्थापना तथा सञ्चालनको लागि बजेट पठाएको छ पहाडका 6 जिल्लामा प्रति जिल्ला 50-50 बेडको आइसोलेसन सेन्टरहरू राखेर सञ्चालन गर्ने भन्ने कुरो चाहिँ छ महिला मैत्रीको लागि महिलाको लागि छुट्टै कोठाको व्यवस्था पनि भएको छ
प्रदेश 5 1,171 क्वारेन्टाइनको क्षमता 57,439 बेड रहेका छन् यी क्वारेन्टाइन नै व्यवस्थित र संक्रमण नियन्त्रणका लागि प्रदेशका स्थानीय तहलाई कोरोना विशेष अनुदान पनि दिएको छ अहिलेसम्म रूपन्देही दाङ र बाँके जिल्लामा गरी दैनिक रूपमा 500 PCR परीक्षणको नतिजा दिने गरी परीक्षण दायरा बढाइएको छ प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सामाजिक शाखा प्रमुख चौधरीले प्रदेशका क्वारेन्टाइन व्यवस्थित भएको बताउनुहुन्छ भने केही दिन अघि मात्र कतारबाट स्वदेश फिर्ता भई अहिले क्वारेन्टिनमा बसिरहनुभएका कपिलवस्तु बारगङ्गा 2 पिपराका गोपाल पाण्डेको भने क्वारेन्टाइनको बसाइबारे यस्तो प्रतिक्रिया रहेको छ
क्वारेन्टाइनमा बस्यो त्यसको रिपोर्ट नेगेटिभ आइसकेपछि ऊ घर जाँदाखेरि त्यो क्वारेन्टाइनमा हाम्रो चाहना के हो भने त्यो रुममा सेनिटाइजर गरेर त्यसलाई क्लियर गरेर मात्र अर्को व्यक्ति त्यसमा राख्नु पर्ने हो त्यो मात्र यहाँ भएको छैन र यहाँ साबुन पानी पनि दिने भन्ने कुरा त्यो दिनु भएको छैन अरू त सब व्यवस्थित अहिलेसम्म राम्रै गर्नु भएको छ
यस्तै यता आइसोलेसनमा बस्ने अवधि पुरा सँगै रिपोर्ट नेगेटिभ आएपछि पनि घर फर्किँदा समाजले हेर्ने दृष्टिकोण भने नकारात्मक रहेको कोरोना संक्रमित भई निको हुनेले बताएका छन् कपिल वस्तुका एक संक्रमित सरिता थारू कोरोनालाई जिती केही समय अघि मात्र घर फर्कनु भएको छ
म आइसोलेसन सेन्टरमा बस्दाखेरि त्यस्तो मलाई चाहिँ समस्या भनौँ या केही चुनौती भनौँ त्यस्तो मैले चाहिँ कुनै पनि किसिमको अनुभव चाहिँ गर्न परेन किनकि त्यहाँ स्वास्थ्य कर्मीहरूको टोली 24 घन्टा खटेको हुन्थ्यो सुरक्षा कर्मीहरूको टोली 24 घन्टा खटेको हुन्थ्यो भने अलिकति समस्या भनेको चाहिँ मैले गाउँघरमा चाहिँ बढी आफूलाई दुर्व्यवहार भएको चाहिँ महसुस गरेको छु किनकि अहिलेसम्म मसँग नजिक आएर चाहिँ कोही पनि त्यस्तो बोल्न चाहिँ हिचकिचाउनुहुन्छ जो पनि अनि हेर्ने नजरिया अलिकति पहिलाभन्दा कुरा गर्ने तरिका अलिकति मैले फरक पाएँ उहाँहरूको यहाँसम्म कि घरमा चाहिँ मभन्दा पनि मेरा घरको परिवारको सदस्यहरूलाई चाहिँ बढी मात्रामा चाहिँ तनाव दियो यिनीहरूको घरमा चाहिँ कोरोना आयो यिनीहरूको घरमा जानै हुन्न र मानव कुनै हामीले अपराधै गरेको जस्तो चाहिँ त्यस्तो व्यवहारहरू मैले चाहिँ भोग्न पर्यो मेरो घरका सदस्यहरूले चाहिँ भोग्न बाध्य हुनुभयो
कोरोना संक्रमित दिन प्रतिदिन थपिँदै गएका छन् यस्तो अवस्थामा जोखिम बढ्ने भएकाले प्रदेशमा रहेका क्वारेन्टाइन आइसोलेसनलाई अझ व्यवस्थित बनाउन जरुरी छ यसका लागि आम नागरिक समाज संचार संस्था र विभिन्न निकायबीच समन्वय र सहकार्य हुनु पनि उत्तिकै जरुरी छ
यति राम्रो रेडियो रिपोर्ट बनाएर पठाउनु भएकोमा हाम्रो प्रदेश 5 सामुदायिक संवाददाता झिग्री विकासलाई धेरै धेरै धन्यवाद छ है
पक्कै पनि र साथी हामीलाई क्वारेन्टिनको किन आवश्यक छ भने नि हामी विभिन्न कोरोना संक्रमित देशबाट वा त ठाउँबाट आएका हुन्छौँ र हामी स्वस्थ नै भए पनि कोरोना भाइरस 14 दिनसम्म पनि देखा पर्न सक्छ
हो नि हामीमा कोरोना भाइरस भयो नभएको थाहा पाउन र छ भने पनि अरूलाई नसरोस् भन्नको लागि चाहिँ क्वारेन्टिनको आवश्यकता हुन्छ जस्तो लाग्छ है जिग्री मलाई त
र हामी क्वारेन्टिनमा 14 दिन बसेपछि PCR परीक्षण गर्दा कोरोना भाइरस नेगेटिभ देखियो भने हामी आफ्नै घर परिवारसँग बस्न पनि पाउँछौँ
तर नि झिरी याद गर्नुपर्ने कुरा चाहिँ के छ भन्दा नि क्वारेन्टिनमा बस्दा अरूको मुख मात्र ताक्ने भन्दा पनि हामी आफैले पनि गर्न सक्ने आफ्नो पहुँचमा भएको कामहरू चाहिँ गरिराख्नुपर्छ है
पक्कै पनि यसरी हामी बिजी भयौँ भने हामीले भोग्ने विभिन्न मानसिक समस्याबाट पनि हामी टाढै बस्न सक्छौँ
हो नि र झिग्रे क्वारेन्टिन व्यवस्थित बनाउनको लागि चाहिँ हामी युवा तथा किशोर किशोरीको पनि एकदमै महत्त्वपूर्ण भूमिका छ जस्तो लाग्छ है र गरिरहेका पनि छौँ होइन त करुणा
त्यो त पक्कै पनि छ नि सबिन अब हामीले आफ्नै नजिकमा रहेको क्वारेन्टिनमा गएर सामाजिक दूरी कायम गरी त्यहाँको अवस्थाको बारेमा बुझेर सम्बन्धित निकायलाई जानकारी दिन सक्छौँ र यसरी व्यवस्थित गर्न सकिन्छ भनेर सल्लाह पनि दिन सक्छौँ र त्यति मात्र नभई त्यही अनुरूपको सहयोग पनि त गर्न सक्छौ नि। ल ओके न भन्नुहोस् त साथी।
हो नि, त्यस्तै सोसियल मिडियामा पोस्ट गरेर पनि पोजिटिभ रूपमा दबाउ दिन सकिन्छ र त्यस्तै हाम्रै युवा क्लबहरूबाट बाल क्लबबाट पनि क्वारेन्टिन व्यवस्थापन गर्नको लागि हामीले पहल गर्न सक्छौ नि। हो कि न भन त करुणा?
त्यही त भनेको सबिन। अनि त्यस्तै क्वारेन्टिनमा बस्नुको फाइदा अनि नबस्दाको बेफाइदाको बारेमा पनि हामीले विभिन्न माध्यमबाट जानकारी पनि गराउन सकिन्छ।
अनि नि झिग्री, मलाई त के पनि लाग्छ भनेदेखि नि अहिलेको अवस्थामा हामी यस्तो भएन त्यस्तो भएन भनेर चुप लगाएर बस्ने भन्दा पनि आफू सुरक्षित भएर आफूले गर्न सक्ने काम गर्न सक्छौँ जस्तो लाग्छ है।
पक्कै पनि हो नि सबिन। बरु सुन न, यही सेरोफेरोमा रहेर आजको लागि हाम्रो साथीलाई भिओआई प्रश्न नै सोधौँ न, हुँदैन?
भइहाल्छ नि करुणा झिग्री। र झिग्री, यो हप्ताको लागि भिओआई प्रश्न रहेको छ, तपाईँको विचारमा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा क्वारेन्टिन तथा आइसोलेसनलाई व्यवस्थित गर्न के गर्नुपर्छ होला?
प्रश्न फेरि एकपटक भन्छौँ है। तपाईँको विचारमा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा क्वारेन्टिन तथा आइसोलेसनलाई व्यवस्थित गर्न के गर्नुपर्छ होला?
र झिग्री, यो प्रश्नमा तपाईँलाई लागेको आफ्नो विचार हामीलाई पठाउनुको लागि मोबाइलको म्यासेज बक्समा जानुहोस् अनि भिओवाई टाइप गरी एउटा स्पेस दिएर आफ्नो विचार सरर लेखेर पठाउन सक्नुहुन्छ हाम्रो पैसा नै नलाग्ने एसएमएस नम्बर 3440।
पक्कै पनि। ल त साथी, तपाईँको रचनात्मक विचार हामीलाई पठाउँदै गर्नुहोला भन्दै कार्यक्रममा अब चाहिँ भने पालो भएको छ अघिल्लो हप्ताको भिओवाई प्रश्नमा तपाईँले नै पठाउनु भएको विचारहरू सुनाउने। र अघिल्लो हप्ताको लागि हाम्रो भिओवाई प्रश्न रहेको थियो, तपाईँको विचारमा वैवाहिक बलात्कार रोक्न के गर्न सकिन्छ होला?
र झिग्री, यो प्रश्नमा हाम्रो धेरैजना झिग्रीलाई आफ्नो विचार लेखेर पठाउनु भएको छ र आज हामीले सबैजना झिग्रीको विचार समेट्ने गरी केही झिग्रीको विचार लिएर आएका छौँ। र सबैभन्दा पहिले मेरो हातमा चाहिँ नवलपुरको झिग्री विष्णु भूषालको विचार रहेको छ र उहाँ लेख्नुहुन्छ, वैवाहिक बलात्कार रोक्नको लागि पीडित जो होस् आफूमाथि भएको दुर्व्यवहारलाई नलुकाई घरमा भएका महिला सदस्यसँग कुराकानी गर्ने, आफ्नो जीवनसाथीलाई पनि राम्रोसँग सम्झाउने, यति गर्दा पनि आफूमाथि शोषण कम भएन भने चाहिँ नजिकको पुलिस स्टेसनमा गए आफूमाथिको अत्याचारलाई कानुन मार्फत न्याय पाउन सकिन्छ। र यो वैवाहिक बलात्कार रोक्न नेपालमा छुट्टै कडा कानुन बनाउनुपर्छ र हामी जस्तो युवा साथीलाई आवाज उठाउनुपर्छ भनेर लेख्नु भएको छ।
यस्तै प्युठानको साथी त्रिविक्रम कुँवर लेख्नुहुन्छ, वैवाहिक बलात्कार रोक्न महिलालाई घरायसी काममा होइन धेरै कार्यक्रमहरूमा सहभागी गराउनु पर्छ र नियम कडा बनाउनु पर्छ भनेर लेख्नु भएको छ।
त्यसै गरेर कञ्चनपुरको झिग्री कपिल भट्ट लेख्नुहुन्छ, वैवाहिक बलात्कार जस्तो जघन्य अपराधलाई हटाउन कडा भन्दा कडा नीति नियम र कानुन भनाइ कार्यान्वयन गर्नुपर्छ, संविधानमा यस सम्बन्धी छुट्टै व्यवस्था गर्नुपर्छ, हरेक जनताले यसबाट सचेत हुनु जरुरी देखिन्छ भनेर लेख्नु भएको छ।
आफ्नो विचार राख्नुहुने सबै साथीलाई धेरै धेरै धन्यवाद।
झिग्री, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुरा र तपाईँलाई साथ दिइरहेको छौँ तपाईँका आफ्नै झिग्री करुणा र सबिनले।
र साथी, कार्यक्रममा अब भने पालो भएको छ, तपाईँले नै हामीलाई विश्वास गरेर पठाउनु भएको समस्या तथा जिज्ञासामा छलफल गर्ने स्तम्भ साथीलाई साथीको सल्लाहको
सहयोग करुणा र झिग्री। यो हप्ता चाहिँ हामीले एकजना झिग्रीको मात्रै समस्या भन्दा पनि धेरैजना झिग्रीले पठाउनु भएको एउटै प्रकारको समस्या लिएर आएको छौँ र त्यो समस्या चाहिँ के छ भनेदेखि नि मलाई जति बेला पनि तर मात्रै भइरहन्छ, कति गीत सुन्ने, एकान्तमा बस्ने, गजल गीत लेख्ने गर्छु तर पनि तनाव कम हुँदैन, मनमा मर्छु कि भन्ने डर लागिरहेको हुन्छ, यो समस्याबाट बाहिर निस्किन के गर्नु पर्ला भनेर सोध्नु भएको छ।
हामीलाई माया र विश्वास गरेर आफूमा भइरहेको समस्या सेयर गर्नु भएकोमा सबै साथीलाई धेरै धेरै धन्यवाद। र साथी, समस्या समाधानको पहिलो कदम भनेको आफ्नो समस्याको पहिचान गर्नु हो, जुन कुरा तपाईँहरूले गरिसक्नु भएको छ।
र त्यति मात्र होइन नि करुणा झिग्री, उहाँहरूले आफ्नो समस्या समाधानका लागि विभिन्न प्रयास पनि गर्नुभएको छ र त्यसले पनि समस्या समाधान नहुँदा मैले यो समस्या सेयर गर्नुपर्छ भनेर हामीलाई सेयर पनि गर्नुभएको छ र उहाँहरूले हामी माथि गर्नुभएको विश्वास देखेर चाहिँ एकदमै खुसी पनि लागेको छ क्या मलाई त।
र साथी, हामी बुझ्न सक्छौ कि मनमा आएका त्यस्ता धारणा तथा विचारले तपाईँलाई मानसिक र शारीरिक रूपमा कति गाह्रो भएको छ भनेर, तर पनि नि साथी, समस्या पर्यो भनेर हात दिने हरेस खाने भन्दा पनि समस्या समाधान तर्फ लाग्नु चाहिँ राम्रो हो नि। ल ओके न भन त सबिन।
एकदमै हो नि करुणा झिग्री। र झिग्री, तपाईँहरूको समस्यामा कुरा गर्नुपर्दा नि सबैजनाको समस्या लगभग उस्तै छ, मनमा आइराख्ने नकारात्मक धारणा तथा विचारले तपाईँहरूलाई तनाव हुने, डर लागिरहेको छ, विभिन्न कुराहरू मनमा खेल्ने जस्तो समस्याहरू देखिएका छन्, जुन कुरा भनेको तपाईँहरूलाई मात्र होइन हामीमा पनि त्यो कुराहरू त देखिएको छ र अरूमा पनि देखिएको छ, त्यही भएर म एक्लै छु भने चाहिँ नसोच्नु होला है झिग्री।
पक्कै पनि। तर नि साथी, यस्ता समस्याहरू देखिए भन्दैमा झन् धेरै चिन्ता मान्ने, आत्तिने र मनमा नराम्रा कुराहरू खेलाउने भन्दा पनि यी समस्याहरू कसरी समाधान गर्ने भनेर विचार पुर्याउन चाहिँ एकदमै आवश्यक छ है।
हो नि करुणा झिग्री र झिग्री, त्यसको लागि सबैभन्दा पहिले हामीले गर्नुपर्ने भनेको चाहिँ समस्याको कारण पत्ता लगाउनु हो भन्नुको मतलब नि झिग्री, के कारणले गर्दा आफ्नो मनमा यस्ता धारणाहरू आइरहेका छन्, कहिलेदेखि यस्ता धारणाहरू आउन थाल्यो र कुन कुराले गर्दा यस्तो भइरहेको छ, जस्तै कि कसैलाई देख्दा के कुरा सुन्दा हो कि, वा भनौ न यही कोरोनाको संक्रमणको कारणले गर्दा हो कि, वा अन्य के कारणले हो भनेर चाहिँ त्यो नै पत्ता लगाउनु पर्छ होला जस्तो लाग्छ है।
र त्यो किनभने नि साथी, कारण पत्ता नलगाउँदा हामीले जति नै प्रयास गरे पनि समस्या समाधान गर्न सक्दैनौँ। र त्यो सँगै हाम्रो दैनिक क्रियाकलाप, आनी बानी, व्यवहार, वरपर भएका व्यक्ति तथा वातावरण, हाम्रो शारीरिक, मानसिक तथा सामाजिक व्यवहार, खानपान आदि विभिन्न कुराले पनि हाम्रो शारीरिक र मानसिक स्वास्थ्य अवस्थालाई निर्धारण गर्छ। त्यसरी पनि यी कुराहरूमा उत्तिकै विचार पुर्याउनु चाहिँ एकदमै आवश्यक छ है साथी।
र कतिपय अवस्थामा हामीले आफ्नो कस्तो परिवर्तन आएको छ, वा भनौँ न आफ्नो कस्ता कुराले आफैलाई असर पुर्याइरहेको छ भनेर थाहा पाउँदैनौँ र बुझ्न पनि सकिरहेका हुँदैनौँ, र कतिपय अवस्थामा आफूमा आएको परिवर्तनको कारण यही होला भनेर छिट्टै निष्कर्षमा पुग्छौँ, जबकि ती कुराहरूले हामीलाई असर नपुर्याएको पनि हुन सक्छ नि, हो कि भन त करुणा?
गजबको कुरा गर्यौ कि सबिन तिमीले। त्यही भएर नि साथी, सुरुमा त हामीले राम्रोसँग केलाउ कि कस्ता कुराले आफूमा त्यस्ता धारणाहरू आएका छन्, नकारात्मक विचारहरू बढेका छन् भनेर। यस्तो गर्दा आफूमा देखिएका समस्याको कारण ठ्याक्कै के हो भनेर थाहा पाउन सकिनुका साथै ती कुराहरू आफ्नो लागि फाइदाजनक छ कि छैन भनेर थाहा पाउन पनि सहयोग पुग्छ।
पक्कै पनि हो नि। र करुणा, तिमीले याद गरेको छौ कोरोनाको संक्रमण बढिरहेको अवस्थामा राज्यले लागू गरेको लकडाउनको समयमा मात्रै हामीलाई धेरैजना झिग्रीले यस्तै प्रकारका समस्याहरू सेयर गर्नुभएको छ। त्यही भएर मेरो विचारमा भाइरसको डर, लकडाउनका कारण आफ्नो दैनिक क्रियाकलाप, पढाइ, व्यापार, व्यवसाय आदिमा देखिएको समस्या आदिका कारणले गर्दा पनि यस्तो मानसिक समस्याहरू देखिएको हुन सक्छ के
हो नि सबिन। र त्यो सँगसँगै अहिले हामी धेरै जस्तो आफ्नो घर परिवारको साथमा छौँ र घर परिवारमा रहनुभएका सदस्यहरूको फरक विचार, सोचाइ तथा धारणासँग आफ्नो कुराहरू मेल नहुँदा वा कतिपय अवस्थामा चाहिँ आफ्नो परिवारजनसँग अहिलेको अवस्थामा सँगै हुन नपाउँदा पनि यस्ता धारणाहरू आइरहेको हुन सक्छन् के
हो नि करुणा। र जीवे, हुन त तपाईँहरू मध्ये कतिजनाले चाहिँ यस्तो मानसिक समस्याबाट टाढा हुन विभिन्न रचनात्मक उपायहरू पनि अपनाइरहनु भएको छ, तर समस्या समाधान भएको छैन भन्नुभएको छ। तर नि जीवे, मलाई त के लाग्छ भनेदेखि नि हामीले ती रचनात्मक उपायहरू अपनाउँदा पनि समस्या समाधान हुँदैन कि भन्ने सोच राख्नु भएको पो हो कि। मलाई के लाग्छ भनेदेखि नि हामीले ती रचनात्मक उपायहरू अपनाउँदा पनि भएन भने चाहिँ हामीले अरू विभिन्न विकल्पहरू चाहिँ चुज गर्नुपर्छ होला जस्तो लाग्छ है।
त्यसैले नि साथी, मैले अहिले भोगिरहेका समस्याहरू क्षणिक हुन्, यी समस्याहरू पछिसम्म रहँदैनन् भन्ने सोचेर सुरुमा आफूलाई विश्वस्त गराउनु होला। र त्यो सँगसँगै हरेक दिन एउटै समयमा सुत्ने तथा उठ्ने तालिका बनाउने, प्रशस्त मात्रामा पानी पिउने, शरीरलाई फुर्तिलो राख्नको लागि थोरै समय भए पनि व्यायाम, योगा तथा ध्यान गर्ने पनि गर्न सकिन्छ।
हो नि झिकी, र अहिले तपाईँमा आइरहेको भावनात्मक कुराहरूले गर्दा चाहिँ तपाईँलाई अहिलेको अवस्थामा र पछि गएर चाहिँ के अवस्थामा पुर्याउन सक्छ भन्ने कुराहरू पनि सोच्नु होला, र अहिले आएको भावनालाई कन्ट्रोल गर्न सकिन अथवा नियन्त्रण गर्न सकिन भने चाहिँ फ्युचरमा मलाई यसले के नराम्रो कुराहरू गर्न सक्छ भन्ने कुराहरू पनि केलाएर चाहिँ विचार गर्नु होला है झिकी।
पक्कै पनि। र त्यो सँगसँगै नि साथी, नकारात्मक समाचार तथा जानकारीहरूबाट टाढै रहने, मोबाइल, ल्यापटप जस्ता विद्युतीय सामग्रीहरू धेरै समयसम्म नचलाउने, बरु हावा ओहोर दोहोर हुने ठाउँमा बस्ने, प्राकृतिक कुराहरूमा रमाउन सिक्ने र सम्भव भएसम्म फूल तथा तरकारीहरू रोप्ने, घरैसी काममा आफूलाई व्यस्त बनाउने पनि गर्न सकिन्छ है।
पक्कै पनि। अनि झिगे, मनमा धेरै नकारात्मक कुराहरू आउँदा आफूले कुरा सेयर गर्न सक्ने आत्मीय मान्छे को छ, उसँग आफ्नो कुराहरू सेयर गर्ने वा कोही मान्छे छैन भने मनमा लागेको नराम्रो कुराहरू कापीमा लेख्ने, लेखेको कुराहरू च्यातेर फाल्दा पनि धेरै हदसम्म मानसिक तनाव वा समस्या कम हुन सक्छ है झिगे।
त्यसैले नि साथी, सकारात्मक सोच तथा व्यवहारको विकास गर्नुहोला। के काम गर्दा आफूलाई आनन्दित महसुस हुन्छ त्यो काम मन लगाएर गर्नुहोला र आफू मित्र भएका राम्रा र नराम्रा बानीहरूको पहिचान गरेर राम्रा कुरालाई बढुवा दिने र नराम्रो कुरालाई निरुत्साहित गर्दै जानुहोला नै भन्छौ है।
पक्कै पनि।
ल त साथी, आज हामीले गरेको छलफल तथा दिएको सुझावले तपाईँको समस्या समाधान गर्न सहयोग पुग्यो कि पुगेन भनेर लेखी पठाउन चाहिँ नभुल्नुहोला र सधैँ सकारात्मक सोच तथा व्यवहारको विकास गर्नुहोला भन्दै तपाईँ सबैको समस्या छिट्टै समाधान होस् साथीसँग मनका कुरा कार्यक्रमको सम्पूर्ण टिमको तर्फबाट धेरै धेरै शुभकामना।
पक्कै पनि।
माछा मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खाने।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय।
यस्तो महामारीको बेलामा हामी चाहिँ यसरी बसेर कहाँ हुन्छ साथी हो, के गरौँ न हामी पनि।
हो त, मैले पनि त्यही सोचेको, बरु यसो हाम्रो पालिकाले यो कोरोनाको संकटको बेलामा चाहिँ के काम गरिरहेको छ, हाम्रो युवा क्लबबाट के काम गर्न सकिन्छ सोच्ने कि
हो नि पालिकाले सञ्चालन गरेको राहत वितरणमा हामीले पनि सहयोग गर्न सक्छौ नि अनि हाम्रो पालिकाले दीर्घ रोगीहरूका लागि सजिलो हुने गरी घर घरमै औषधि पुर्याउने कुरा गरेको थियो नि त्यसमा पनि हामी युवाले के गर्न सक्छौ कुरा गरौँ न
साथी हो यो कोरोना सङ्कटको बेला हाम्रो युवा क्लबले हाम्रो पालिकाले राहत वितरण के कसरी गर्दैछ हामीले सघाउ न हुँदैन
सही भन्नुभयो
अनि पालिकासँग समन्वय गरेर विपन्न परिवारलाई सरसफाइका सामग्रीहरू वितरण गर्न सक्छौँ यो कुरा नि गरौँ न
अनि हाम्रो स्वास्थ्य चौकीमा रगतको कमी छ रे भन्ने सुनेको छु हामीले सामाजिक दूरी कायम गरी रक्त सञ्चार केन्द्रसँग समन्वय गरी रक्तदान कार्यक्रमको आयोजना पनि गरौँ न
साथीहरू यी सबै कुरासँगै हामीले हाम्रो पालिकामा रहेको आइसोलेसन वार्ड क्वारेन्टिनहरू सबै अपाङ्ग र महिला मैत्री बनाउन सुझाव पनि दिनुपर्छ है
हो हुन्छ हुन्छ ल म पालिका अध्यक्षलाई फोन गरेर हामी यो काम गर्न सक्छौँ हामीलाई पनि यसमा सहकार्य गराउनुहोस् भनेर भन्छु अनि रमा तिमीले चाहिँ फोन गरेर साथीहरूलाई आज भएको कुराकानीको बारेमा चाहिँ जानकारी गराइदेऊ है भिडभाड नहोस् भनेर सबै साथीहरूलाई बोलाएको थिइनँ कि मैले
हुन्छ हुन्छ म खबर गरिहाल्छु
कोभिड 19 अर्थात् कोरोना भाइरसको यस महामारीमा तपाईँको स्थानीय तहमा पनि तपाईँहरूले के गर्नुभएको छ हामीलाई जानकारी गराउनुहोस् हामी यस्ता प्रयासहरू अन्य युवा समक्ष पुर्याउनेछौँ
त्यसका लागि आफ्नो मोबाइलको मेसेज बक्समा गई सिएस टाइप गरी एउटा खाली ठाउँ छाडेर 371 71 नम्बरमा आफ्ना कुरा लेखेर पठाउनुहोला त्यस्तै एनटिसी प्रयोगकर्ताले पैसा नै नलाग्ने फोन नम्बर 1660100459 र एनसेल प्रयोगकर्ताले 9801571029 फोन गर्नुहोला
फेसबुक चलाउनुहुन्छ भने चाहिँ म खादिनको फेसबुक पेज MAKHAANDINA मखादिन र त्यसै गरेर रेडियो कार्यक्रम साझा बोलीको फेसबुक पेज रेडियो साझा बोली RADIO SAJHA BOLI रेडियो साझा बोली अथवा रेडियो कार्यक्रम साथीसँग मनको कुराको फेसबुक पेज SSMK RADIO SSMK रेडियो लाइक गरी त्यस मार्फत पनि आफ्नो कुरा भन्न सकिन्छ
मेरो पालिका मेरो चासो
प्रश्न सोधौ जवाफदेहिता खोजौ
जाँदा जाँदै
झिगे अब के को पालो भनेर त थाहा पाइसक्नु भयो त्यसैले केही पनि समय खेर नफाले आजको जाँदा जाँदैमा तपाईँको लागि ल्याएको जानकारीको बारेमा नै छलफल गर्न चाहिँ सुरु गरिहालौँ न हुँदैन गरौँ
नहुने भन्ने त कुरै छैन कि सबिन र साथी आज हामीले डिप्रेसनको बारेमा केही जानकारीहरू लिएर आएका छौँ विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस र त्यसले निम्ताएको समस्याको कारणले गर्दा मानिसमा विभिन्न किसिमको मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू देखा परिरहेका छन् र जसमध्ये डिप्रेसन पनि एक
हो नि दुःख पीडाको महसुस गर्नु दैनिक गतिविधिमा रुचि नहुनु अथवा खुसी नमिल्नु यस्तो त मानिसलाई कहिलेकाहीँ हुनसक्छ तर यस्ता लक्षण धेरै समयसम्म रहिरहेमा चाहिँ तपाईँलाई डिप्रेसन भएको हुनसक्छ है विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर डिप्रेसन अधिकांशमा हुने रोग हो विश्वका करिब आधा जनसङ्ख्या डिप्रेसनबाट प्रभावित भएको WHO को अनुमान रहेको छ
र डिप्रेसन एक मानसिक स्वास्थ्य समस्या हो डिप्रेसन भएका व्यक्तिमा कुनै पनि कुराप्रतिको लगाव नहुने प्राय जसो उदास देखिने झट्ट कोही मान्छेलाई विश्वास गर्न नसक्ने शङ्काको दृष्टि गर्ने गरेको पाइन्छ र यो समस्या केही दिनका लागि मात्र नभई यो समस्याले मानिसलाई लामो समयसम्म असर पनि पुर्याउन सक्छ
पक्कै पनि र झिग्रे डिप्रेसन हुनुको कारण भनेको विभिन्न भए तापनि मुख्य कारण भनेको चाहिँ दिमागी परिवर्तन हर्मोन परिवर्तन र जीवनमा ठुलो दुर्घटना हुन सक्ने कारणले गर्दा चाहिँ हुने गर्छ है
र साथी केही मानिस दिमागी परिवर्तनका कारण पनि डिप्रेसनमा पर्न सक्छन् दिमागको क्रियामा प्रभाव परेमा डिप्रेसन पर्ने सम्भावना रहन्छ र त्यसै गरी हार्मोनमा पनि महिनावारीको सुरुवात प्रसव थाइरोइड आदि सम्बन्धी समस्या आएमा मानिसमा डिप्रेसन देखिन सक्छ र त्यस्तै बच्चा जन्माएपछि महिलामा देखिने शारीरिक भावनात्मक तथा व्यवहारिक परिवर्तनका कारण आमामा डिप्रेसनको समस्या आउन सक्छ यसलाई पोस्टमार्टम भनिन्छ यद्यपि सुत्केरी भइसकेपछि हर्मोनमा आएको परिवर्तनका कारण मानिस संवेदनशील हुनु चाहिँ सामान्य नै हो है साथी
हो नि तर नि झिरे समस्या भए जस्तै समस्या समाधानका उपायहरू पनि हुन्छन् है र यो डिप्रेसनबाट बस्ने उपायहरू पनि धेरै छन् जस्तै कि खाद्य पदार्थले हामीलाई खुसी राख्ने कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ त्यसैले डिप्रेसनबाट बस्न ट्रिप्टोफ्यान ओमेगा 3 फ्याटी एसिडले युक्त आहार जस्तै अन्डा बेसार फर्सीको बिया कुरिलो आदि चाहिँ खानु एकदमै राम्रो हो है
र साथी यी खानेकुराहरूले सेरोटिनको स्तर बढाउन सहयोग गर्छन्। बदाम, काजु र ग्रिन टी नियमित बिहान खाने हो भने तनाव जस्ता समस्याबाट छुटकारा मिल्छ। त्यस्तै आफ्नो खानामा भिटामिन र म्याग्नेसियम भएका खानेकुराहरू र ताजा फल तथा तरकारी सेवन गर्नु पनि स्वास्थ्यको दृष्टिकोणले एकदमै राम्रो मानिन्छ।
हो नि, त्यसै गरेर झिक्री पानी धेरै मात्रामा पिउने, बस्न सजिलो हुने खाना मात्र खानु मानसिक स्वास्थ्यको लागि चाहिँ धेरै नै राम्रो मानिन्छ। तर नि झिक्री क्याफिन, निकोटिनले युक्त पदार्थ, मदिरा, फास्टफुड जस्तै चाउचाउ, कुरकुरे आदिबाट चाहिँ टाढा नै रहनु होला है।
सही हो सबिन, र त्यो सँगसँगै नि साथी, योग गर्ने जसले गर्दा मस्तिष्क स्थिर रहन सक्छ, त्यस्तै एकान्तमा उदास रहनुभन्दा शारीरिक व्यायाम गर्ने, साइक्लिङ गर्ने, पौडी, जगिङ आदि व्यायामहरू गर्ने, खुला हावामा डुल्ने जस्ता क्रियाकलापले पनि दिमाग कुनै विषयमा केन्द्रित भइरहन्छ र डिप्रेसनबाट छुटकारा पाउन सकिन्छ।
पक्कै पनि हो नि।
जाँदा जाँदै
चिट्ठी आएन, चिट्ठी आएन, मेरो मायालुको मलाई चिट्ठी आएन, जरुरी थियो मनका कुरा भन्नै पाइन टुपी पालेर।
होइन, अब यो इन्टरनेटको जमानामा पनि तिमी चिट्ठी आएन भनेर भावुक हुन्छौ त सबिन, थपक्क इन्टरनेट अन गर अनि आफ्नो मायालुलाई इमेल, एसएमएस या कल के गर्ने हो गरिहाल।
तरिका तिमी पनि नि करुणा झिकी, कहिले के त के भन्छौ भन्छौ क्या, कुरै बुझ्दैनौ। अब मैले मेरो मायालु भनेको त मेरो प्यारो प्यारो जिग्रीलाई हो क्या। यो कोरोना भाइरसको कारण मेरो प्यारो जिग्रीको चिट्ठी आएन, त्यही भएर मलाई एकदमै नराम्रो लागेको हो क्या करुणा झिकी, खोइ कुरा बुझेको। त्यसमाथि अहिलेको एसएमएस यताउता गर्दाखेरि थोरै कुरा लेख्नुहुन्छ, पहिला पहिला त चिट्ठीमा चार पाना सात पाना लेखेर पठाउनुहुन्थ्यो, त्यो पो मजा हुन्थ्यो त यार पढ्न त।
ए, त्यस्तो पो हो कुरा सबिन।
हो नि करुणा झिक्री,
देख्नु भयो त साथी, तपाईँको खबर नआउँदा हाम्रो सबिन झिक्री कति चिन्तित छ भनेर। त्यसैले आफ्नो हाल खबर सँगै आफ्नो समस्या या जिज्ञासा के छ भनेर हामीलाई फटाफट पठाइहाल्नुहोस् है त। किनकि नि साथी, तपाईँ अहिले के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ अनि तपाईँका समस्या तथा जिज्ञासाहरू के छन् भनेर सुन्न, बुझ्न र समस्या समाधानको लागि सहयोग गर्न तपाईँका प्यारा प्यारा साथीहरू छौँ है।
पक्कै पनि हो नि, बल्ल मनको कुरा भन्यो कि करुणा झिक्री। बोलु झिक्री, आफ्नो कुरा भन्नको लागि हाम्रो विभिन्न ठेगानाहरू छन्, तपाईँलाई जुनमा सजिलो लाग्छ त्यसैमा पठाउनु होला भन्दै हाम्रो इमेल ठेगाना रहेको छ ssmk4u@gmail.com।
र होइन, म त आफ्नै आवाजमा आफ्नो कुराहरू रेकर्ड गराउने हो भन्नुहुन्छ भने चाहिँ हाम्रो टोल फ्री नम्बर 1660100456 एनटिसी प्रयोग गर्ने साथीका लागि, र 9801572000 यो चाहिँ एनसेल प्रयोग गर्ने साथीका लागि हो। यी दुईवटा नम्बरमा फोन गरेर आफ्नो कुराहरू मजाले रेकर्ड गराउन सक्नुहुन्छ है।
त्यो पनि सित्तैमा, र झिक्री हाम्रो वेबसाइट www.ssmk.org र साउन्ड क्लाउडमा गएर साथीसँग मनको कुरा सर्च गरेर हाम्रो नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ है।
र यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने चाहिँ हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssmkradio SSMKRADIOmा गई हामी कहाँ छौँ, के गर्दैछौँ भनेर जान्न सक्नुहुन्छ। त्यस साथसाथै हामी हरेक सोमबार बेलुकी 4 बजेदेखि 5 बजेसम्म फेसबुक लाइभमा पनि आउँछौँ, जहाँ तपाईँ हामीसँग प्रत्यक्ष जोडिएर मनभरिका कुराकानी गर्न सक्नुहुनेछ।
र त्यसै गरेर एसएमएस पठाउन चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर VOY लेखेर एउटा खाली ठाउँ छोडेर आफ्नो लागेको कुराहरू सरर लेखेर पठाउन सक्नुहुन्छ हाम्रो पैसा नै नलाग्ने टोल फ्री एसएमएस नम्बर 3440000।
साथी, हामीलाई सम्पर्क गर्ने विभिन्न माध्यम मध्ये तपाईँलाई सजिलो हुने कुनै एक माध्यमबाट हामीसँग हप्तैभरि सम्पर्कमा रहनुहोला। र हाम्रो कार्यक्रम रेडियो नेपालबाट हरेक शनिबार दिउँसो 3:15, रेडियो कान्तिपुरबाट हरेक आइतबार बेलुकी 5 बजेको समाचार पछि, र तपाईँको जिल्लामा रहेका विभिन्न रेडियो स्टेशनबाट पनि कार्यक्रम सुन्दै गर्नुहोला भन्दै कार्यक्रमको यो 991 भागबाट साथीसँग मनका कुराका सबै साथी सविता र रसिक सँगै म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा,
र म तपाईँको आफ्नै हँसिलो रसिलो चिटिक्क परेको जिग्री सबिन पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला।